नागरिकको आवश्यकता गाछ बाँस र कपासका लागि रेडियो कार्यक्रम सुरक्षित आवास। नमस्कार, कार्यक्रम सुरक्षित आवासमा म पवन शर्माको हार्दिक स्वागत छ। ह्याबिटेट फर ह्युमिनिटी नेपाल र निस नेपालको सहकार्य, जिल्ला प्रशासन कार्यालय जाजरको समन्वय तथा सामुदायिक रेडियो खलङ्गाले यो कार्यक्रम उत्पादन गरेको हो। जाजरकोटबाट उत्पादन गरिएको कार्यक्रम सुरक्षित आवास हरेक आइतबार बेलुकी 36 बजेदेखि आधा घन्टा प्रसारण हुन्छ भने यसको पुनः प्रसारण बिहान 37 बजे सुन्न सक्नुहुनेछ। कार्यक्रम सुरक्षित आवास रेडियो खलङ्गा सहित जाजरकोटका सामुदायिक रेडियोहरूबाट पनि प्रसारण भइरहेको छ। रेडियो खलङ्गा जाजरकोट, रेडियो हाम्रो पाइला, रेडियो जाजरकोट, रेडियो पृथ्वी लगायत रेडियोको वेबसाइट अनि विभिन्न सामाजिक सञ्जालबाट पनि यो कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रम सुरक्षित आवासमा हामी जाजरकोट भूकम्पपछि प्रभावित नागरिकका भोगाई सिकाई सावधानी र सकारात्मक सोच विकास गर्ने खालका सामग्री प्रस्तुत गर्छौँ। कार्यक्रम सुरक्षित आवास सम्बन्धी तपाईँका पनि केही प्रश्न जिज्ञासा भएमा फोन मार्फत टिपाउन सक्नुहुनेछ। त्यसका लागि 089-34-202 फोन गर्न सक्नुहुनेछ। आजको कार्यक्रम सुरक्षित आवासमा हामी भूकम्पपछि नागरिकले बनाएका अस्थायी टहराका लागि दोस्रो किस्तामा भइरहेको ढिला र अबको योजना बारेमा विभिन्न पालिकाका प्रमुखसँग छलफल गर्नेछौँ। त्यसका लागि हामीसँग कुसे गाउँपालिकाका अध्यक्ष हरिश्चन्द्र बस्नेत, नलगार नगरपालिकाका नगर प्रमुख डम्बर बहादुर राउत र छेडाघाट नगरपालिकाका नगर प्रमुख रत्नबहादुर खड्का हुनुहुन्छ। अब लागौँ कुसे गाउँपालिकाका अध्यक्ष हरिश्चन्द्र बस्नेतसँग गरेको कुराकानीतर्फ।
अध्यक्षज्यू, कार्यक्रम सुरक्षित आवासमा स्वागत छ।
धन्यवाद भवनजी।
अहिले अब दोस्रो किस्ताको रकम पनि लाभग्राहीले नपाएको सहीको अवस्था छ, लगभग अस्थायी टहरा निर्माण भइसक्यो होला। त्यो दोस्रो किस्ता बाबतको रकम लाभग्राहीले ढिलो पाउनुको कारण चाहिँ के हो त?
यो पहिलो किस्ताको रकम चाहिने कुसे गाउँपालिकाका लाभग्राही कायम भएका 5,53,86 पाइसक्नु भएको छ र यो चाहिँ झन्डै टहरा निर्माण भइसकेको अवस्था छ। अब यो दोस्रो किस्ताको पैसाका लागि हामीले चाहिने वडाबाट पुनः लाभ गराएको चाहिने र चाहिने टहरा निर्माण गरिसकेका पीडितहरूको विषयमा चाहिँ हामीले इन्ट्री गरिराखेको अवस्था छ र कतिपय कुरा चाहिने जिल्ला व्यवस्थापन समिति लगायत चाहिने केही सरकारवाला निकाय मार्फत बसेका बैठकहरू छलफलहरूमा स्थानीय तहको विपद व्यवस्थापन समितिको बैठकको निर्णय चाहिने एकातिर हामीले छुट्टै गरेका छौँ भने जिल्लाको विपद व्यवस्थापन समितिको बैठकको निर्णय चाहिने अर्कोतिर छ र अहिले अर्को कुरा चाहिने दोस्रो किस्ताको पैसा निकासाका लागि नेपाल सरकारबाट निर्मित कार्यविधि अथवा चाहिने त्यो खालको निर्देशन सर्कुलरका आधारमा घर नबत्काइकन घर पूर्ण रूपमा चाहिँ नबत्काइकन दोस्रो किस्ताको पैसा चाहिँ प्राप्त गर्न नसकिने खालका कुराहरू चाहिँ हामीसँग प्राप्त भएको अवस्था छ। तथापि हामीले पालिकाको स्तरमा पालिकाका सन्दर्भमा यहाँको अवस्थाका विषयमा भूकम्पबाट प्रभावित नागरिकको र चाहिँ क्षति भएको संरचनाका विषयमा हामीले कुरा बुझ्दाखेरि हामीले कुरा अध्ययन गर्दाखेरि हामी दोस्रो किस्ताको पैसाको चाहिँ पैसा प्राप्तका लागि हामीले चाहिँ गर्नुपर्ने कागजी प्रक्रिया गर्नुपर्ने चाहिँ इन्ट्रीहरू लाभ गराएका सङ्ख्याहरूलाई चाहिँ पठाउनुपर्ने वडाबाट प्राप्त विवरणका आधारमा हामीले केही दिनभित्र हामीले पठाउने तयारी पनि गरेका छौँ र हामीले अझ वडाबाट पनि सकभर जुन वडाबाट जाँदा चाहिँ हाम्रो प्राविधिक साथीहरूले पनि तालिम लिइसक्नु भएको छ र यो तालिमबाट प्राप्त धेरै कुरा सिकिसक्नु भएको छ र वडाबाट मात्र चाहिँ लाभग्राहीहरूको सङ्ख्या यकिन गरिकन जिल्ला विपद व्यवस्थापन समितिमा पठाउनु पऱ्यो र त्यहाँबाट चाहिँ बजेट व्यवस्थापन गरी हामी तयारी अवस्थामा लागेका छौँ र यहीँनिर अर्को कुरा म के जोड्न चाहन्छु भने अब अर्को कुरा के भएको छ भने यो चाहिँ एउटा चाहिँ कुरा यो घर पूर्ण रूपमा नबत्काइकन नागरिकले दोस्रो किस्ताको पैसा प्राप्त गर्न नसक्ने जुन खालको चाहिँ कुरा बैठक तथा अथवा स्थानीय विपद व्यवस्थापन समिति अथवा जिल्ला विपद व्यवस्थापन समितिको कुरा उठेको छ यो कुराले चाहिँ हामीले अलिकति चाहिँ हामीले यसलाई दिनुपर्छ र यो चाहिँ यति सजिलो घर जसरी भत्काउनु पर्ने भत्काइनुपर्छ र चाहिँ मात्र 50,000 पैसा पाउँछ भन्ने जो खालको चाहिने कुरा उठेको छ यसलाई हामीले चाहिने निर्णयका रूपमा यसलाई चाहिँ अलिकति चाहिने अझ गम्भीरतापूर्वक चाहिने लिनुपर्छ भन्ने हिसाबले हामीले लागिरहेका छौँ र यो प्रोसेसमा चाहिँ गइरहेको छ। अब केही दिनभित्र हामी चाहिँ दोस्रो किस्ताको पैसा प्राप्त गर्ने गरी हामी तयारी अवस्थामा बसेको अवस्था छ र हामीले त्यो हिसाबले पनि डकुमेन्ट कागजातहरू हामीले चाहिँ वडा पालिका हुँदै सबै क्षेत्रबाट हामीले यकिन गरेर हामी पठाउँदैछौँ।
विपद पोर्टलमा इन्ट्री गर्नुपर्ने जुन डाटा छ, यो कुसे गाउँपालिकामा अहिलेसम्म हारारीमा 50-60 घर मात्रै इन्ट्री भएको देखिन्छ। त्यो ढिलो हुनुको कारण चाहिँ के हो? अनिवार्य घर भत्काउनु पर्छ भन्ने कारणले गर्दाखेरि त्यो ढिलो भएको हो या अन्य कुनै कारणले हो?
होइन त्यही त अनिवार्य घर भत्काउनु पर्छ भन्ने खालको कुरा चाहिँ उठिसकेपछि यसले चाहिँ नि हाम्रो त अवस्था कस्तो हो भने कुसी गाउँपालिकामा 5,986 लाभ गराई सङ्ख्या चाहिँ हामीसँग चाहिँ कायम रहेको छ। यो पहिलो किस्ताको पैसाका लागि जिल्ला विपद व्यवस्थापन समिति प्राप्त गएर नेपाल सरकारबाट प्राप्त चाहिँ 25,000 पैसा सबैले कृषि विकास बैङ्क अथवा अरू विभिन्न बैङ्कबाट सबै लाभ गराएको खातामा गइसकेको अवस्था छ भने तथापि चाहिँ पछिल्लो जो दोस्रो किस्ताको पैसाको लागि हामीले पालिकाका तर्फबाट पहल गर्नुपर्ने कुरा जुन चाहिँ हामीले अघि पनि मैले कुरा जोडिराखेको थिएँ, प्राविधिकहरू हाम्रा चाहिने वडाका सम्पूर्ण प्राविधिकहरूले हाम्रो चाहिने प्राविधिक शाखाले यसको जिम्मा लिइसकेको छ र इन्ट्री गर्दैछ। तर यहाँ अलिकति चाहिने वृद्धावासपूर्ण दोधारको अवस्था कस्तो भने घर नबत्काएसम्म नपाउने भन्ने कुरा उठिसकेपछि यसका विषयमा चाहिने गम्भीरतापूर्वक छलफल गर्नुपर्ने र यसले चाहिने छलफलका पछि मात्र चाहिने अझ इन्ट्री गर्नुपर्ने हो कि भन्ने कुरा उठेको छ चाहिने यो हाम्रो चाहिने कर्मचारी साथीहरूसँग। तर मेरो आफ्नो पालिका क्षेत्रभित्रका नागरिकलाई पालिका क्षेत्रभित्रका हाम्रा कर्मचारी साथीहरूलाई यो घर भत्काउने नभत्काउने कुरा चाहिँ पछिल्लो कुरा चाहिँ रहन्छ। हामी पालिका व्यवस्थापन समितिको बैठक पनि लिने गर्छौँ र यहाँको अवस्थाका विषयलाई पनि मध्यनजर गरिकन हामी त्यसको विषयमा निर्णय लिनुपर्छ र यो चाहिँ जिल्ला विपद व्यवस्थापन समिति र नेपाल सरकारले निर्माण गरेको कार्यविधिलाई अझ गम्भीरतापूर्वक लिनुपर्छ र यसलाई चाहिँ अझ हामीले अझ यहाँका नागरिकलाई सहजताका हिसाबले चाहिँ अगाडि बढाउनुपर्छ भन्ने हो। एउटा विपदलाई उद्धार गर्नका लागि विपद व्यवस्थापन समितिलाई चाहिँ उद्धार गरे नागरिकलाई सुरक्षित आवास निर्माणका लागि अथवा सुरक्षित बसोबास व्यवस्थापनका लागि गर्ने क्रियाकलाप भनेको चाहिँ सुरक्षितका लागि हो। तर अझ यसले घर भत्काउँदाखेरि अब अर्को कुरा त्यही त्यो हिसाबले अलिकति चाहिँ ढिलो भएको जस्तो देखिन्छ। मैले केही दिनभित्र यो कुरा उठिसकेपछि मैले सबै साथीहरूलाई सबै कर्मचारी साथीहरूलाई यो पोर्टलमा चाहिँ तुरन्त इन्ट्री गर्नुहोस् दोस्रो किस्ताका लागि, अरू बाँकी कुरा चाहिँ सोचौँला भन्ने कुरा गरेको छु। ढिलोको कुरामा यो वृद्धावास कुरा अलिकति उठिसकेपछि अलिकति ढिलो भएको अवस्था छ।
भनेपछि अब चाहिँ लाभप्रायले दोस्रो किस्ता बाबतको रकम चाहिँ कहिलेसम्ममा पाउँछन्?
होइन हामीले तुरु हामी छिटै यो यो चाहिँ यो यो महिनाभित्रै हामी दोस्रो किस्ताको पैसा प्राप्त गरिसक्छन् भन्ने चाहिँ हामीले एक खालको चाहिँ योजना बनाएका छौँ र यो योजनाको विषयमा मैले अघि कुरा जोडेको थिएँ। घर भत्काए टहरा घर भत्काइसकेपछि मात्रै दोस्रो किस्ताको टहरा पाउने जुन खालको चाहिने कुरा छ यो कुरालाई चाहिँ हामी गाउँपालिकाका तर्फबाट हामीले चाहिँ हाम्रो त्यहाँको अवस्था नागरिकको अवस्थालाई चाहिँ बुझ्दाखेरि हामी घर भत्काउने अवस्थामा छ पक्षमा छैनौँ। यो खास के हो भने नेपाल सरकारले बनाएको कार्य विधि नेपाल सरकारले बनाएको चाहिँ एउटा मापदण्ड र जिल्ला व्यवस्था व्यवस्थापन समितिले गरेको निर्णय र हामी पालिका स्तरमा चाहिँ गरेका निर्णयहरूको विषयमा यो अत्यन्त मेल खाँदैन। किन मेल खाँदैन भने गाउँपालिकाभित्रको नागरिकको अवस्थाका विषयमा भूकम्पका कारणले चाहिँ चर्किएका क्षति भएका र पूर्ण नम ध्वंस भएका घरहरूको अवस्था चाहिँ हामीले यकिन गरेर राखेको अवस्था छ। तर हामी हाम्रो अवस्था हाम्रो गाउँपालिका क्षेत्र कुसी गाउँपालिकाको नागरिकको अवस्था यहाँको चाहिँ हाम्रो अवस्था के हो भने 50,000 प्राप्त निर्मित टहरा भनेको यो टहराभित्र चाहिँ नागरिक का सबै अवस्थाहरूलाई चाहिँ व्यवस्थापन गर्न सक्ने अवस्था देखिँदैन। जब भूकम्पबाट नागरिकको जीवदनका लागि नागरिकको मान्छेको चाहिँ ज्यान बचाउनका लागि एउटा अस्थायी रूपमा चाहिँ विकल्पका रूपमा गरिएको टहरा निर्माणको त हो नै यो मात्र चाहिँ हुनुपर्छ भन्ने हाम्रो बुझाइ छ र हामीले त्यो हिसाबले पनि अगाडि बढ्ने अवस्थामा छौँ। जबसम्म नागरिकको घर यकिन नभइकन नागरिकको घर निर्माण हुने कुरा सुनिश्चित नभइकन जबसम्म पैसाको चाहिँ जोह नभइकन पैसाको व्यवस्थापन नभइकन र नागरिकले त्यो घर निर्माण गर्नका लागि पालिका वा अरू अन्य कुनै चाहिँ सरकारवाला निकायसँग घर निर्माणका लागि चाहिने पैसाको व्यवस्थापनमा एग्रिमेन्ट गर्दैन तबसम्म चाहिँ हामी घर भत्काउने पक्षमा छैनौँ। त्यो हिसाबले चाहिँ हामी दोस्रो किस्ताको पैसाको पहलका लागि हामी छिटै पहल गर्छौँ। तर घर भत्काएपछि मात्रै दोस्रो किस्ता पैसा दिने जुन खालको कुरा चाहिँ गरिएको छ त्यो कुरा हो भने चाहिँ दोस्रो किस्ताको पैसाका विषयमा हामी आफ्नो गर्ने प्रक्रिया चाहिँ पुरा गर्छौँ। तर घर भत्काएर पैसा लिने पक्षमा चाहिँ हामी लिन सक्दैनौँ किनकि हाम्रा एउटा नागरिकका घरमा चाहिँ ठुलो मात्रामा पशु सभा छ, गाई छन्, बाख्रा छन्, गोरु छन्, भैँसी छन्, घोडा छन्, कुखुरा छन्, अनाज पानी छ, त्यहाँ चाहिँ भकारी छन्, खार छन्, कोठा छन्, डोइला छन्, नुन छ, तेल छ, विभिन्न खालका कुराहरू छन्। एउटा 50,000 जामा सानो कटेराभित्र यी सबै कुराहरूको व्यवस्थापन गर्न सक्ने अवस्था छैन। त्यसकारण चाहिँ यो ठुलो अपत्ता पऱ्यो, जोखिम पऱ्यो भने नागरिकको ज्यान रक्षाका लागि चाहिँ गरिएका यिनी टहरामा मान्छेहरू त बस्छन् नै तर अरू पशु चौपाईलाई व्यवस्थापन गर्न सकिँदैन। अब यसले चाहिँ ठुलो चाहिँ समस्या नागरिकका दैनिक जीवनयापनमा चाहिँ कठिनाइ हुने भए हुनाले हामी त्यसरी जाने पक्षमा छैनौँ। यो कारणले घर नबत्काइएका कारणले दोस्रो किस्ताको पैसा नजान्छ भने हामी त्यसको चाहिँ क्षतिका लागि चाहिँ हामी अरू प्रोसेस जान अरू चाहिँ क्रियाकलाप गर्न तयार छौँ। तर हामी पहिलो कुरा चाहिँ घर भत्काउँदैनौँ। यति बेला मात्रै घर भत्काउँछौँ जति बेला कुनै रामबहादुर साईको घर चाहिँ भत्किएको छ त्यो घर भत्किएको पैसामा पैसा यकिन भई सम्झौता गरिसकेको अवस्थामा मात्र हामी घर भत्काउने गरी लागेको अवस्था छ। त्यो हिसाबले चाहिँ हामी दोस्रो किस्ताको चाहिँ अरू प्रोसेसका लागि अरू चाहिँ पोर्टलमा चाहिँ इन्ट्रीका लागि हाम्रो कर्मचारी साथीहरू लागिराख्नु भएको छ। अलिकति ढिलो हुनका कारणले चाहिँ घर भत्काएपछि मात्रै दिने भन्ने खालको कुरा चाहिँ उठिसकेपछि यतातिर नजानुहोस्, तपाईँहरू पहिला आफ्नो काम गर्नुहोस्, घर भत्काउने नभत्काउने कुरा त्यसपछिको कुरा हुन्छ भन्ने मैले स्पष्ट निर्देशन गरिसकेको अवस्था। अब केही दिनभित्र चाहिँ सबै पैसा चाहिँ प्राप्त गर्ने गरी हाम्रा प्रक्रियाहरू अगाडि बढ्नेछ।
जुन सुरुमा कार्यविधिमा अन्य पालिका र भेरी नगरपालिकाको बुझाइ पनि अलिक फरक थियो, जुन अहिले भेरी नगरपालिकालाई चाहिँ सहज भएको छ किनभने अनिवार्य घर भत्काउनु पर्छ भने चाहिँ भेरी नगरपालिकामा चाहिँ अनिवार्य घर मेसिम भत्केका छन्। अरू अन्य पालिकाहरूमा चाहिँ यो नबुझेको कारणले गर्दाखेरि अहिले जनप्रतिनिधिलाई गाह्रो भएको छ भन्ने कुरा पनि बेला बेलामा सुनिन्छ होइन, यो विषयमा चाहिँ पालिकाले चाहिँ अब रोल खेल्छ भन्ने चाहिँ हामीलाई लागेको छ। अनि अन्य कुरा जुन अब पुननिर्माणको लागि चाहिँ पालिकाले कस्तो भूमिका खेलिरहेको छ?
मैले यस्तो छ, पुननिर्माण हामीले 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 के भन्छौँ भने हामी नेपाल सरकारलाई अथवा चाहिने प्रदेश सरकारलाई अथवा नेपालका चाहिने सम्बन्धित चाहिने पैसा दिने सरकारवालाहरूसँग हामी चाहिने बजेट कार्यान्वयनका सन्दर्भमा हामी चाहिने पुननिर्माणका सन्दर्भमा स्थानीय तहले जिम्मेवारी पाएको खण्डमा हामी चाहिने पुननिर्माण गर्ने कुरा नै छुदैछ। हामीसँग मुख्य कुरा चाहिँ स्रोतको अभाव हो, पैसाको अभाव हो, पैसा चाहिने सरकारबाट नेपाल सरकारबाट प्राप्त भएको अवस्थामा हामी पुननिर्माण गर्नेछौँ। तर तथापि हामीले के भनिराखेका छौँ भने हामीले हाम्रो अवस्था के हो भने हामीले नागरिकलाई चाहिने सुरक्षित आवासका लागि नागरिकलाई चाहिने टहराबाट घरभित्र फर्काउने अभियानमा हामीले चाहिने पालिकाको तर्फबाट गर्नुपर्ने पहलका विषयमा गर्नुपर्ने निर्णयका विषयमा गर्नुपर्ने क्रियाकलापका विषयमा हामी एकदम तदार रूपमा साथ लागिराखेको अवस्था छ। तथापि हामीले अरू चाहिँ निर्णय पहल कुरा गरेर मात्र चाहिने नागरिकलाई घरभित्र फर्काउने चाहिने सम्भावना छैन, यसका लागि चाहिँ पैसाको आवश्यकता पर्छ। नेपाल सरकारले कुसे गाउँपालिकाका नागरिकलाई म चाहिने सम्पूर्ण चाहिने भूकम्प प्रभावित क्षेत्रका सबै नागरिकलाई जाजुकोट र पश्चिम भूकम्पका नागरिकलाई जुन खालको चाहिने पैसा दिन्छौँ तपाईँहरूको घर भत्केको हामी पैसा बनाइदिन्छौँ भने जो सरकारले चाहिँ आश्वासन दिएको छ, सरकारले जो खालको चाहिने कुरा कमिटमेन्ट गरेको छ त्यसका विषयमा नागरिकहरूको अल्म लिएको अवस्था छ। अहिले हामी स्थानीय तहका सरकारहरू पनि हामी अल्म लिएका छौँ। किन अल्म लिएका छौँ भने हामीले कारण गर्न नसक्ने अवस्थामा अल्म लिएको होइनौँ, हामीसँग स्रोत व्यवस्थापन नभइकन अल्म लिएको अवस्थामा हामीसँग स्रोत छैन। त्यो हिसाबले अब यो भूकम्प गएको झन्डै छ महिना पुरा भइसक्यो, यसलाई चाहिने सरकारले वैकल्पिक व्यवस्थाका लागि 50,000 टहरा निर्माणका लागि वैकल्पिक व्यवस्था टहरा निर्माण गर्ने घरभित्र बस्न अप्ठ्यारो परेको अवस्थामा अथवा चाहिने नागरिकको जीवन रक्षाका लागि नागरिकका अनाज पानीका कुरा नागरिकका पशु सौभाग्यका कुरा नागरिकको अरू अरू कुरालाई भन्दा पनि नागरिकको शिव ज्यान बचाओस् भन्ने हिसाबले टहरा निर्माण गर्यो भन्ने कुरा हामी बुझ्दछौँ। त्यसकारण जोखिममा परेका नागरिकलाई सहजता ल्याउनका लागि त्यहाँको नागरिकलाई के गर्दा सहजता हुन्छ र जुन सहजता हुन्छ त्यो सहजताका आधारमा चाहिँ हामी अगाडि बढ्नुपर्छ भन्ने कुरा चाहिँ हामीले बुझेका छौँ र त्यही हिसाबले हामी अगाडि बढ्छौँ। र यहाँ चाहिँ कुरा उठेको छ घर भत्का अरू अन्य पालिकालाई अप्ठ्यारो परेको छ, धेरै नगरपालिकाले घर भत्काएपछि मात्र पैसा दिने कुरा भन्ने छ। त्यसकारण कुशी गाउँपालिकामा चाहिने 5,53 लाभगराई कायम भएका छन्। नेपाल सरकारले अथवा चाहिने पैसा दिने निकायले प्रदेश सरकार होस् या नेपाल सरकारले होस् पैसा प्रदेश सरकारले चाहिने के अरे नेपाल सरकारले कुशी गाउँपालिकाका 5,53 लाभगराईको खातामा लाभगराईलाई चाहिने कम्प्लिट हुने गरी केही दिनभित्र 2 महिनाभित्र 3 महिनाभित्र घर निर्माण हुने गरी पैसाको चाहिने सुरु सुनिश्चित भइसक्यो भने हामी 10 दिनभित्र सबै घर भत्काएर नयाँ घर निर्माणतिर लाग्छौँ। पैसाको भूकम्प गएको 6 महिना भइसक्यो, घर पैसाको चाहिने ठेलो टुपै छैन, 50,000 पैसा अहिलेसम्म चाहिँ दिन सकिएको अवस्था छैन, अनि नागरिकलाई घर भत्काएर अझ चाहिने बिचल्लीमा पार्ने कुराको चाहिने यो कुनै पनि कुरा हुँदैन हामीसँग। जस्तै मैले अघि भने कुनै कोसे गाउँपालिका कुनै नागरिकको नाममा घरको चाहिने यति पैसा प्राप्त भएर सम्झौता गर्छु भनेर सम्झौता भएकै दिनमा हामी कोसे गाउँपालिकाका सबै घर चाहिने 10 दिनभित्र भत्काएर चाहिने 2 महिनाभित्र पुरा पुनर्निर्माण गर्न गरी लाग्छौँ र त्यो नागरिकसँग त्यो खालको ताकत छ र त्यो खालको क्षमता छ। र अर्को कुरा मेरो सरकारसँग तपाईँको यो महत्त्वपूर्ण कार्यक्रमबाट मेरो अनुरोध के छ भने अब हुने क्षति अब बर्खाको समय लाग्न थाल्यो, अब जेठपछि वर्षा सुरु हुन्छ, घर बनाउनका लागि सामान्य चाहिने त्यो एउटा चाहिने चित्रमा बनाएको कागजको घर बनाएको जस्तो घर हुँदैन। गाउँमा चाहिने घर बनाउँदाखेरि चाहिँ ठुलो चाहिने जनशक्तिको आवश्यकता पर्छ, घर बनाउन कम्तीमा 3-4 महिना लाग्छ नै। अब यसबाट चाहिने चर्किएका घरहरू बर्खा लाग्छ र भत्किन्छन्, अझै मान्छे मर्छन्, अझै मान्छे चाहिँ बिचल्लिए पर्छन्, अझै मान्छे चाहिँ त्यो टहराभित्र बसेर सम्भावना छैन। टहराभित्र बसेर चाहिने धेरै गाई गोरुहरू पशु चौपायहरू अनाज बनेर टन्ड भाँडाकुँडीहरू राखेर त्यो टहराले चाहिने धान्न सक्ने अवस्था छैन। त्यसकारण सरकारले टाइममा समयमै तदारुका साथ चाहिने पैसा व्यवस्थापन गर्यो भने हामी नागरिकलाई चाहिने सुरक्षा टहराबाट चाहिने घरभित्र फर्काउने अभियानमा चाहिँ हामी लाग्नेछौँ र गर्नेछौँ भन्ने कुरा चाहिँ म अनुरोध गर्न चाहन्छु।
हस्, कार्यक्रमको लागि महत्त्वपूर्ण समय दिनुभयो, यहाँलाई धन्यवाद।
हस्, थ्याङ्क यू।
यो कुराकानीपछि अब हामी नलगार नगरपालिकाका नगर प्रमुख डम्बर बहादुर राउत तर्फ लाग्दैछौँ।
मेरो साहब स्वागत छ कार्यक्रम सुरक्षित आवासमा।
हजुर धन्यवाद।
मेरो साहब अहिले यो अस्थायी टहराको लागि दोस्रो किस्ताको रकमको लागि पालिकाले के गरिरहेको छ?
दोस्रो किस्ताको लागि अहिले विशेष गरेर हामीले पहिले दोस्रो किस्ताको लागि र टहराको लाभै छनको लागि नजिकको भावनले पालिका स्थानीय तहको पनि वडालाई जिम्मा दियौँ। वडाको जिम्मामा पनि अब जनप्रतिनिधिले मात्रै अब कतै छुट्टा आउन सक्छन् भन्ने हिसाबले हामीले जिल्लादेखि पालिका हुँदै वडा स्तरसम्म सर्वदलीय समिति चाहिँ गठन गरेका छौँ र त्यसले मैले अब छानबिन गरेर अब त्यहाँबाट छानबिन भन्दा पनि त्यसको डाटा भरेर पठाउने बित्तिकै अब दोस्रो जिल्लाको लागि जिल्ला विपद कोषमा आइसकेका छ। वडाको पुरा डाटा भरेर पठाउने बित्तिकै त्यो अब दोस्रो जिल्ला पनि लागू गराएको खातामा पुग्छ।
जुन विपद चाहिँ इन्ट्री गर्नुपर्नेछ पोर्टलमा, त्यसमा चाहिँ नलगा नगरपालिका अब सबैभन्दा क्षति बेहोरेको पालिका पनि भयो, तर यो हिसाबले हेर्दाखेरि 133 जना घरधुरीको मात्रै इन्ट्री गरेको देखिन्छ, त्यो ढिलो हुनुको कारण चाहिँ के हो?
यो अलिकति अनलाइनमा त भर्नु भयो होला, ढिलो भयो होला, प्राविधिकलाई हामीले ट्रेनिङ पनि दिएका थियौँ, भरेर छिटै पठाउनुहुन्छ होला।
अनि अनिवार्य घर भत्काउनु पर्ने फोटो चाहिँ इन्ट्री गर्नुपर्ने हुन्छ, त्यसले गर्दाखेरि सिस्टममा लिएन भन्ने समस्या पनि देखेको थियो, मैले हाकिम साहबसँग कुरा गरेका थिएँ, त्यस विषयमा चाहिँ के छ?
हाम्रो नगरपालिकामा चहरको लागि अनिवार्य घर भत्काउनै पर्छ भन्ने छैन, किनभने घरमा अब धेरै सामानहरू हुन्छन्, अन्य सामानहरू पनि हुन्छन्, त्यस्तो जोखिममा रहेका घरहरूलाई त भत्काउने हो। अहिले तत्कालै त्यति जोखिममा नभएको चाहिँ अहिले नभत्काउँदा पनि हुन्छ भन्ने हो हाम्रो भनाइ।
अब कहिलेसम्ममा लाभग्राहीले दोस्रो किस्ता बाबतको रकम पाउँछन्?
उहाँहरूले इन्ट्री त्यो डाटा इन्ट्री गरिसकेपछि सबैको अब एक वर्ष जाने भए यो इन्ट्री पुरा भइसक्यो भने, सबै डाटा इन्ट्री भइसक्यो भने छिटै गइहाल्छ।
अनि आज एउटा सञ्चार माध्यममा चाहिँ दोस्रो किस्ताको लागि सिफारिस लिनको लागि चाहिँ 500 देखि 1000 सम्मको रसिद काटेको भनेर पनि त्यो आएको छ, त्यस बारेमा हजुरको नगरपालिकाले त्यो निर्णय गरेको हो अथवा वडाले आफू खुसी त्यो रसिद काटेको हो?
त्यसको लागि अलिकति अब फेरि पनि केही कामहरू वडामा पनि हुने भए नि, केही सेवा शुल्कहरू अब के भन्छ सामाजिक सुरक्षा भत्ता लगायतको कामहरू ओडाइमा लगेर नगरपालिकाको ब्याङ्कमा आइपुग्दाखेरि अब धेरै टाढाबाट समस्या पर्ने भएले ब्याङ्कका कर्मचारी सुरक्षा कर्मचारी सुरक्षा कर्मीहरूलाई पनि व्यवस्था गर्ने भएले अलिकति सेवा शुल्क लिन सक्छन्, नत्र त्यस्तो खासै निर्णय सहरका लागि भनेर निर्णय चाहिँ छैन।
अनि अहिले पुनः निर्माणको लागि चाहिँ अब पालिकाले चाहिँ कस्तो समन्वयकारी भूमिका खेल्दैछ?
पुनर्निर्माणको लागि हामीले छिटो छिटोको लागि हामीले जावलाखेल स्टाफ कलेजमा पनि हामीले भूकम्प प्रभावित पालिकाका प्रमुखहरू बसेर प्रधानमन्त्री लगायत अर्थमन्त्री लगायतकोसँग हामीले छलफल पनि चलाएका थियौँ, फेरि पनि त्यो पहल गरेर आएका छौँ। अर्को अब प्राविधिकहरूलाई सामान्यतः त्यो सम्बन्धी तालिम पनि दिइएको छ, पुनर्निर्माणको लागि भूकम्प प्रतिरोधी घर निर्माणको लागि प्राविधिक तालिम पनि भएको छ र यसको लागि छिटै यतात्र पहल पनि भइरहेको छ। हामीले फेरि पनि छिटो क्षेत्रको लागि प्रभावित पालिकाका प्रमुखहरूको एउटा डेलिगेसन जस्तो गरौँ कि भन्ने पनि लागिरहेको छ सिंह दरबारतिर।
हस् मेरो साहब, कार्यक्रममा समय दिनुभयो, यहाँलाई धन्यवाद।
हजुर हजुरहरूलाई पनि धन्यवाद।
अबको पालोमा छेडागार नगरपालिकाका नगर प्रमुख रत्नबहादुर खड्कासँग गरेको कुराकानी।
स्वागत छ मेरो साहब कार्यक्रम सुरक्षित आवासमा।
थ्याङ्क यू हजुर, धन्यवाद।
अहिले हाम्रो यो अस्थायी टहरा बनिरहेको होला नि, यस सम्बन्धी अरू के काम भइरहेछ?
अब अहिले तत्काल हामीले अस्थायी टहराहरू चाहिँ नि 8205 हाम्रो निर्माण गर्नुपर्ने हो, त्यो मध्येमा हामीले आज तत्काल हिजोसम्मको हाम्रो रेकर्ड आधारले 7600 समथिङ चाहिँ हामीले टहराहरू निर्माण गरिसकेका छौँ र अब चाहिँ 4600 जति टहराहरू बाँकी छन् र अब अहिले पहिलो कुरा पहिलो किस्ता चाहिँ फेज आउट हामीले चाहिँ अब अलिकता 4-5 सय त्यस्तै विविध प्राविधिक कठिनाईले हामीले भुक्तानी र वितरण गर्न सकेका छैनौँ र पहिला त्यो पनि अब लास्ट स्टेजमा आएछौँ र हामी अब पुरै फुल फेजमा चाहिँ अस्थायी टहरा चाहिँ नि म गराउँछौँ निर्माण गर्छौँ र अनि त्यसपछि सम्पूर्णको चाहिँ हाम्रो अहिले खाता चाहिने सबैको सबै 8200 जनाको खाता चाहिँ नखोलिसकेको अवस्थामा पनि हामीले तत्काल यो 20-25 दिनभित्रमा चाहिँ खाता खोलिसक्ने भनेर हामी तयारी गरेका छौँ र खाता खोल्छौँ र अनि दोस्रो उसको लागि चाहिँ नि जुन दोस्रो किस्ता चाहिँ गर्नलाई हामीले हाम्रो नगरपालिकाका प्राविधिकहरू र अरू सबै टिमलाई लगाएर हामीले दोस्रो किस्ता लिनलाई चाहिँ हामीले सबै चाहिँ डाटाहरू चाहिँ त्यो सबै नामाकरणहरू सबै चाहिने भत्केका घरहरू लिएका व्यक्तिको सबैको चाहिँ त्यो ऊ गर्नु पर्ने भएको हुनाले सबै त्यो गरिरहेछौँ हामीले।
अहिले चाहिँ दोस्रो किस्ता रकमको लागि लाभग्राही सङ्ख्या जुन छ लाभग्राहीलाई दोस्रो किस्ता रकम दिनको लागि ढिलासुस्ती किन भइरहेको छ?
दोस्रो किस्ता भुक्तानी गर्नलाई हामीले मेन कुरा त हजुरको चाहिँ सबै त्यो उसमा इन्ट्री गराउनु पर्छ, पहिलो किस्ता चाहिँ लिइसकेपछि पहिलो किस्ता लिएको व्यक्तिले अस्थायी टहरा बनायो बनाएन फिल्ड निरीक्षण गर्नुपर्छ, घरहरू चाहिँ टहराहरू निर्माण भएको छैन सबै कुरा र अनि इन्ट्री गर्नुपर्छ। इन्ट्री गर्न अलिकति टाइम लाग्ने भएको हुनाले अब त्यो कस्तो कस्तो इन्ट्री पनि हामीले सबै यस गर्छौँ। त्यो डन भइसकेपछि डिलेट पनि हुँदैन, त्यसपछि चाहिँ नि म त्यो एउटा वडाको अर्को वडामा पर्ने सम्भावना हुन्छ र त्यहाँ अलिकता जनशक्तिको पनि बढी चाहिँ आवश्यकता पर्ने भएको हुनाले हामीले चाहिँ नि म जनशक्ति पनि अलिकता जिल्ला प्रशासन सिडिओ साहबलाई हामीले भनेर चाहिँ एक दुई दिन त्यहाँबाट प्रशासन भनेका छौँ। हाम्रो पुरै चाहिँ जनशक्तिहरू त्यहाँ लागेको छ, तिन दिन कारणले गर्दा अलिक ढिला भएको, अब हामी सुरुवात गर्छौँ।
यो विपद पोर्टलमा छेडागढ नगरपालिकामा 1900 हारारीमा चाहिँ इन्ट्री भएको देखिँदो रहेछ। अब यो
दोस्रो
किस्ताको लागि यो जुन इन्ट्री भएको देखिन्छ, अनि पोर्टलमा चाहिँ अनिवार्य घर भत्काउनु पर्छ भन्ने फोटो पनि हाल्नुपर्ने अवस्था रहेछ, त्यसले चाहिँ छेडागाड नगरपालिकामा त्यसले चाहिँ के असर गरेको छ?
अब धेरै हाम्रो अब चाहिँ त्यो घरहरू भएको हुनाले चाहिँ घर भत्काउनु मान्नु भएको छैन, हामीले चाहिँ नि अब त्यो घर भत्काउने त भन्ने पनि छैनौँ। माथिबाट अलिकति अलिकति अस्ति यो बारेमा ठ्याक्कै तपाईँले भनेको कुरा हामीले चाहिँ पनि त्यहाँ विपद व्यवस्थापनको कुरा उठाएको थियौँ र हामीलाई चाहिँ नि अब घर भत्काउने हामी भन्दैनौँ। अब चाहिँ घर चर्किया छ, एउटा टहरा चाहिँ 4.5 मिटरदेखि 2.5 मिटरको समथिङको एउटा अस्थायी टहरा बसिया छ, त्यहाँ बुहारी छ, छोरा छ, छोरी छ, श्रीमती छ, सबै तिमी त्यही भित्र मात्रै बस्न सक्छौ, तिमीहरू भत्काऊ भनेर हामी भन्न सक्दैनौँ र त्यो भनेका छैनौँ। र अब कामै नलाग्ने भएका घर टहरा त उहाँहरूले आफै भत्काउनु भएको छ घरहरू, तर चाहिँ नि म ऊ भएको चर्केका छन्, कहीँ चाहिँ नि म फेकिया घरहरूलाई हामीले भत्काऊ भनेका छैनौँ र अरू फिल्डबाट चाहिँ सबै लिनुपर्ने भएको हुनाले दोस्रो किस्ता लिनलाई चाहिँ फोटोसहित चाहिने भत्काएको भन्दा पनि टहरा बनाएको प्लस त्यहाँ बनाऊ भन्ने भएको छ र भत्काएको पनि देखाउनु पर्छ भन्ने थियो, त्यो चाहिँ अहिले हामीले गर्न सकेका छैनौँ।
त्यसको लागि चाहिँ के समन्वय भइरहेको छ यो हाम्रो विपद व्यवस्थापन समितिमा?
हामीले चाहिँ अब त्यहाँबाट पनि चाहिँ त्यस्तो किसिमको कुरा आएको छैन, विपद व्यवस्थापन समितिमा पनि हामीले कुरा राख्यौँ, हामी घर टहरा सबै भत्काउन सक्दैनौँ अरूको 25,000 लिनलाई, तर अस्थायी टहरा पुनर्निर्माण गर्छौँ र अरू चाहिने म खाता खोल्नेदेखि लिएर अरू सबै कुरा पुरा गर्छौँ, तर चाहिने पहिले घर चाहिँ भत्काउन चाहिँ अब जनताहरू पनि चाहिँ त्यति त्यसमा चाहिँ पोजिटिभ छैनन्, हामीले पनि त्यहाँ घर भत्काऊ भनेर भन्दैनौँ। सबै घरले चाहिँ भोलि 8,200 घरले चाहिँ 5 घरले चाहिँ पुनर्निर्माणमा सपोर्ट पाउने भए चाहिँ अलग कुरा हो, रेनोभेट हुनेवाला कुन घरले पाउने कुन घरले पाउने त्यो क्राइटेरिया बनाएको छैन, अहिले घरहरू मात्रै भत्काइदिएर भोलि जनतालाई झन् चाहिँ सडकमा आउनुपर्ने भयो भने झन् बर्बाद हुन्छ, बरु त्यसलाई कसरी मर्मत गर्ने हो, मर्मत गरेर कसरी हुन्छ निर्माण गर्ने भनेर हामीले त्यसमा त्यसलाई चाहिँ गर्न सकेका छैनौँ भनेर छैनौँ।
अस्थायी टहरा निर्माण सकेपछि अब पुनर्निर्माणतिर पनि जानुपर्ने होला, पुनर्निर्माणको लागि चाहिँ पालिकाले कस्तो समन्वयकारी भूमिका खेलिरहेको छ?
अब पुनर्निर्माणको लागि नगरपालिकाले हामीले समन्वय गर्ने हो, एउटा अब चाहिँ हाम्रो टिम र अब त्यो पुनर्निर्माणको टिम इन्जिनियरिङ टिम आउने होला, त्यो टिम आइसकेपछि कुनहरू कुन घर बनाउने कस्तो घरलाई भत्काउने कसलाई रेनोभेट मर्मत गर्ने एउटा क्राइटेरिया बन्ला, पुरै घर भत्किएको लागि चाहिँ हाम्रो त अब सबै अक्सर गएर माटोको घर छन्, ढुङ्गा माटो घर चाहिँ सब फ्याँकेको छन्, बस्न नमिल्ने भएको छन्, अर्को अलिकता चाहिँ नि म सानो भैँसालाई चर्क्यो भने सबै जानेवाला छ, झन् तिनलाई त अब त्यो मृत्यु पर्खेर भित्र बस भन्ने मात्रै टाइपको हामीले भनेर हुने भयो, त्यो भएको हुनाले हामीले पुनर्निर्माणमा त हामीले सपोर्ट गर्ने हो, नेपाल सरकारको र हाम्रो कुन किसिमको अवधारणा आउने हो, हामीलाई चाहिँ सकभर सबै माटाका घरहरू चर्किया घरहरू पुनर्निर्माण गराइदिनुहोस्, नेपाल सरकारले कति दिन्छ त्यहाँ गर्नुहोस् र हामीले कहाँ कता चाहिने म हामीले सपोर्ट गर्नुपर्छ हामी गर्न तयार छौँ भनेर हामीले अब विपद व्यवस्थापन समिति लगायत नेपाल सरकारका सम्बन्धित व्यक्तिहरूसँग हामीले यही कुरा उठाइरहेका छौँ।
हस् मेयर साहब, व्यस्त समयका बावजुद समय दिनुभयो, यहाँलाई धन्यवाद।
थ्याङ्क यू हस्।
यिनै कुराकानीसँगै कार्यक्रम सुरक्षित आवासको समय आजलाई सकिन लागेको छ। कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा उठेका प्रश्न र कुनै विचार भए हामीलाई पठाउन वा लेख्न सक्नुहुनेछ। यसका लागि हाम्रो इमेल ठेगाना radio@jkt.com र फोन नम्बर 08943202 फोन गरेर आफ्नो विचार पनि टिपाउन सक्नुहुन्छ। हवस् त, कार्यक्रम सुरक्षित आवासमा अर्को हप्ता फेरि भेटौँला। आजको अङ्कबाट म पवन शर्मा पनि बिदा हुन्छु। नमस्कार।
के तपाईँ भूकम्प प्रभावित हुनुहुन्छ? यदि हुनुहुन्छ भने अस्थायी आवास अनुदान सम्बन्धी यी कुराहरूमा ख्याल राख्नुहोस् है। अनुदान रकम लिएर निर्माण सम्पन्न नगर्ने लाभग्राही र निजका परिवारलाई नेपाल सरकारबाट उपलब्ध गराइने पुनर्निर्माण तथा अन्य सेवा सुविधाबाट वञ्चित गराइनेछ। साथै अनुदान बापत लिएको रकम सरकारी बाँकी सरह असुल उपहर गरिनेछ।
अस्थायी आवास निर्माणका लागि उपयुक्त नहुने स्थानहरू: पानी जम्ने स्थान, ढुङ्गा खस्ने स्थान, पहिरो जान सक्ने स्थान, माटो भरेको वा पुरुवा माटो भएको स्थान, नदीको बगर वा सिमसार स्थान, स्थायी सक्रिय तथा गहिरो भौगर्भिक चिरा परेको स्थान र भिरालो स्थान।
निर्माण स्थलको निरीक्षण गर्दा कम्तीमा दुईवटा 2 मिटरसम्म गहिरो खाल्डो खनी परीक्षण गर्ने र पहाडी क्षेत्रमा चट्टान भएको सतह भेटिएमा गहिराई कम लिन सकिन्छ।
ह्याबिटेट फर ह्युमिनिटी नेपाल र निर्स नेपालको सहकार्य जिल्ला प्रशासन कार्यालय जाजरकोटको समन्वयमा जनहितमा जारी सन्देश।
के तपाईँ भूकम्प प्रभावित हुनुहुन्छ? यदि हुनुहुन्छ भने अस्थायी आवास अनुदान सम्बन्धी यी कुराहरूमा ख्याल राख्नुहोस् है। कुनै सङ्घ संस्था वा अन्य निकायको आर्थिक सहयोगले अस्थायी आवास निर्माण गरिदिएको खण्डमा अनुदान रकम पाइँदैन, तर लाभग्राहीले आफ्नै लगानीमा निर्माण गरेको र कार्यविधि अनुसार सबै प्रक्रिया पुरा गरी लाभग्राही कायम भएको खण्डमा भने अनुदान रकम पाइनेछ र यस प्रक्रियामा श्रमदान गर्न वा गरेको भएमा बाधा पर्ने छैन।
अस्थायी आवास निर्माणका लागि प्रत्येक लाभग्राहीले सम्झौता पश्चात पहिलो किस्ता रकम रु 25,000 र अन्तिम किस्ता रकम रु 25,000 गरी 50,000 पाउनेछन्।
भूकम्प अघि एउटै आवासमा बस्दै आएका तर अलगिएका परिवारले छुट्टा छुट्टै अस्थायी आवासका लागि अनुदान रकम पाउन सक्दैनन्। भूकम्प गएका बखत एउटै आवासमा बसोबास गरिआएका जुनसुकै परिवार भए तापनि ती सबैलाई एउटै परिवार मानि एउटा मात्र अस्थायी आवास लाभग्राही कायम गरिनेछ।
अनुदान रकम पाउनका लागि लाभग्राहीले जोखिमयुक्त घर भत्काउनु पर्छ या पर्दैन भन्ने विषयमा दफा 11 उपदफा 5 स्थानीय तहको विशेष भूमिकामा लाभग्राहीका भूकम्पबाट चर्के मर्केका जोखिमयुक्त भवन भत्काउन लगाउने स्पष्ट व्यवस्था गरिएको छ। ह्याबिटेट फर ह्युमिनिटी नेपाल र निर्स नेपालको सहकार्य जिल्ला प्रशासन कार्यालय जाजरकोटको समन्वयमा जनहितमा जारी सन्देश।